यो रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। नेपालमा पछिल्लो 24 घण्टामा कोरोना भाइरसको संक्रमणका कारण 14 जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हिजो कोरोना संक्रमणका कारण 11 जना पुरूष र 3 महिला सहित 14 जनाको मृत्यु भएको जानकारी दिनुभयो। यो सँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या 336 पुगेको छ। संक्रमणबाट काठमाडौँका 3 जिल्ला भक्तपुर र रूपन्देहीका दुई जिल्ला, यसलाई फेरि सुन्नु, संक्रमणबाट काठमाडौँमा 3 जना, भक्तपुर र रूपन्देहीका 2 जना, सुनसरी, पर्सा, चितवन, तनहु, स्याङ्जा, गोर्खा र कास्की जिल्लाका 1 जनाको मृत्यु भएको डाक्टर गौतमले बताउनुभयो। हिजो काठमाडौँ उपत्यकामा 431 जना सहित देशभर थप 1201 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा 10176 जनामा पीसीआर परीक्षण गरिँदा 785 पुरूष र 416 महिलामा संक्रमण पुष्टि भएको डाक्टर गौतमले बताउनुभयो। यो सँगै हालसम्म संक्रमित हुनेको संख्या 53120 पुगेको छ। त्यस्तै हिजो 852 जना संक्रमण मुक्त भएका छन्। हालसम्म संक्रमण मुक्त हुनेको संख्या 37524 पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। मन्त्रालयका अनुसार संक्रमण मुक्त हुनेको दर 70.6% रहेको छ। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या 15260 रहेको छ भने देशभर संस्थागत आइसोलेसनमा 9107 जना र होम आइसोलेसनमा 6153 जनाको उपचार भइरहेको छ। त्यस्तै संक्रमितहरूमध्ये 160 जनाको आईसीयूमा र 24 जनाको भेन्टिलेटरमा राखेर उपचार गरिरहेको पनि मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। हाल 500 भन्दा बढ़ी संक्रमित उपचारमा रहेका जिल्लाहरूमा काठमाडौँ, ललितपुर, चितवन, सुनसरी, सर्लाही र रूपन्देही रहेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबाट बच्न जीवनशैलीमा नै परिवर्तन गर्नुपर्ने बताउनु भएको छ। स्वास्थ्य मन्त्रालयमा कार्यरत कोरोना भाइरस संक्रमित कर्मचारीहरूमध्ये कोरोनाको उपचारपछि निको भई फर्किएकाहरूसँग हिजो अन्तर्क्रिया गर्नुहुँदै मन्त्री ढकालले कोरोना संक्रमणबाट बच्नका लागि उच्च मनोबलको खाँचो रहेको र कोही पनि आतंकित हुनु भने नपर्ने बताउनुभयो। मन्त्री ढकालले कोरोना संक्रमितप्रति समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने भन्नुहुँदै कोरोनाबाट निको भएका कर्मचारीहरूको वास्तविक अनुभव बाहिर ल्याउनुपर्ने बताउनुभयो। औषधि व्यवस्था विभागले मापदण्ड विपरीत सेनिटाइजर उत्पादन गर्ने 5 उद्योगलाई कार्यवाही गरेको जनाएको छ। मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल रसायन प्रयोग गरेर सेनिटाइजर उत्पादन गरेपछि काठमाडौँका 4 र भक्तपुरका 1 गरी 5 उद्योगलाई क्षतिपूर्ति सहितको जरिवाना र बन्द गर्ने प्रक्रिया अघि बढ़ाइएको विभागले जनाएको छ। काठमाडौँको हाइजिङ सप एण्ड केमिकलले उत्पादन गरेको इन्सेन्ट ह्याण्ड सेनिटाइजर ओरिजिनल, त्यसै आधार केमिकल एण्ड फूड इण्डस्ट्रीले उत्पादन गरेको एडभान्स ह्याण्ड सेनिटाइजर, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गरेको इन्सेन्ट ह्याण्ड सेनिटाइजर र त्यसै गरी सूर्यमुखी हर्बल प्रोडक्टले उत्पादन गर्ने सूर्यमुखी ह्याण्ड सेनिटाइजर तथा भक्तपुरको नेपाल कायाकल्प उद्योगले उत्पादन गरेको इन्सेन्ट ह्याण्ड सेनिटाइजरमा विषाक्त मिथानोल पाइएको विभागका महानिर्देशक नारायण प्रसाद ढकालले जानकारी दिनुभयो। मुलुकका विभिन्न कारागारका 231 जना कैदी बन्दीमा कोविड 19 संक्रमण देखिएको छ। कुल 800 कैदीमा गरिएको परीक्षणमा 231 जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको हो। कारागार व्यवस्थापन विभागका अनुसार संक्रमित मध्ये 86 जना निको भई फर्किएका छन् भने 137 जना अहिले उपचारमा रहेका छन्। देशका 71 मध्ये 11 कारागारमा संक्रमण फैलिएको पाइएको विभागले जनाएको छ। कारागारमा कोरोना बढ़न थालेपछि केही दिन अघि एउटा रिटमा सर्वोच्च अदालतले कैदी बन्दीको स्वास्थ्य उपचारमा ध्यान दिन र उच्च जोखिममा परेकालाई कानून अनुसार कैद छूट दिन आदेश समेत दिएको छ। बंगलादेश सरकारले कोविड 19 संक्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिविर नामक औषधि सहयोग स्वरूप नेपाललाई उपलब्ध गराएको छ। नेपाली सेनाको स्काई ट्रक जहाज मार्फत हिजो 5000 थान रेमडेसिविर औषधि नेपाल ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्ल पौडेलले जानकारी दिनुभयो। करिब 20 वर्षपछि बाजुराबाट धनगढ़ीसम्मको हवाई सेवा शुरू भएको छ। साप्ताहिक रूपमा उडान भर्ने गरी हिजोदेखि समिट एयरले उडान शुरू गरेसँगै लामो समयपछि बाजुरा सुदूरपश्चिमको प्रदेश राजधानी धनगढ़ीसँग सीधा हवाई सेवामा जोड़िएको छ। समिट एयरले हिजो बाजुराको कोल्टीदेखि धनगढ़ी र धनगढ़ीदेखि कोल्टीका लागि उडान भरेको नागरिक उड्डयन कार्यालय बाजुराका निमित्त प्रमुख खुम प्रसाद पौडेलले जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने बताउनु भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विमानस्थल निर्माणको हिजो स्थलगत निरीक्षण गर्नुहुँदै मन्त्री भट्टराईले कोरोना संक्रमणका बावजूद पनि विमानस्थलको निर्माण निरन्तर रूपमा भइरहेको जानकारी दिनुभयो। मन्त्री भट्टराईले कोरोना संक्रमणका कारण साधन स्रोत एवं जनशक्तिको अभाव हुन नदिन सरकारका तर्फबाट आवश्यक सहजीकरण गर्नेमा विश्वस्त पनि तुल्याउनुभयो। उहाँले निर्धारित लक्ष्य अनुसार नै सन् 2021 भित्रमा विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आई अन्तर्राष्ट्रिय उडान शुरू हुने विश्वास पनि व्यक्त गर्नुभयो। भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा एकै परिवारका श्रीमान श्रीमती र छोरासहित तीनैजना घरमै मृत भेटिएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी र महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी परिसर भक्तपुरले अनुसन्धान अगाडि बढ़ाएको जनाएका छन्। भक्तपुरको मध्यपुर थिमी नगरपालिका नौ निकोसेरामा उनीहरू शुक्रबार शंकास्पद अवस्थामा मृत फेला परेका थिए। भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले शव पोस्टमार्टमका लागि पठाइएकाले घटनाको कारण पोस्टमार्टम रिपोर्टपछि यकिन हुने जानकारी दिनुभयो। चितवनको सिंहनाथ गण शक्तिखोरमा करेन्ट लागेर दुईजना सैनिकको मृत्यु भएको छ। कालिका नगरपालिका आठ शक्तिखोर स्थित सिंहनाथ गणमा कार्यरत सुबेदार राजु बाबु श्रेष्ठ र सिपाही साजन कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिनुभयो। गण परिसरमा रहेको रूखको हाँगा काट्ने क्रममा उनीहरूलाई करेन्ट लागेकोमा श्रेष्ठको उपचारका लागि अस्पताल पुर्याइँदै गर्दा र कुमालको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको गणले जनाएको छ। म्याग्दीमा गत वैशाख यता 50 डेंगूका बिरामी भेटिएको बेनी अस्पतालले जनाएको छ। अस्पतालका अनुसार यस वर्ष जिल्लाका धौलागिरी गाउँपालिका बाहेक पाँचवटै स्थानीय तहमा डेंगूका बिरामी भेटिएका छन्। भदौ 11 गतेपछि जिल्लामा 11 जना डेंगू संक्रमित भेटिएको पनि अस्पतालले जानकारी दिएको छ। जीव दुख्नु, उच्च ज्वरो आउनु, आँखाका गेडी दुख्नु, मांसपेशी तथा हाड जोर्नी दुख्नु, झाडा पखाला लाग्नु र बान्ता हुनु डेंगूका लक्षण हुन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले अनलाइन शिक्षण सिकाइलाई व्यवस्थित बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। 54 अन्तर्राष्ट्रिय साक्षरता दिवस एवं राष्ट्रिय बाल दिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति त्यसै गरी संस्थागत विद्यालय विभागले हिजो आयोजना गरेको भर्चुअल कार्यक्रममा मन्त्री गुरूङले कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको असरबाट निराश नहुन शिक्षक विद्यार्थी र अभिभावकलाई आग्रह गर्नुभयो। मन्त्री गुरूङले इन्टरनेटको दुरूपयोगबाट बालबालिकाहरू डिजिटल दुर्व्यसनीमा फस्न सक्ने सम्भावना भएकाले त्यसतर्फ पनि सचेत रहन सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो। र सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा 36 मेगावाटको अप्पर बलेफी जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको छ। आयोजनाको 4,500 मिटर सुरुङ निर्माणको काम सम्पन्न भएको आयोजनाले जनाएको छ। त्यस्तै वडा नम्बर 2 वैकुण्ठेमा निर्माण गरिएको विद्युत गृहको काम समेत सम्पन्न भएको छ। विभिन्न प्राकृतिक विपद र कोविड 19 महामारीका कारण निर्धारित समयभन्दा केही पछि धकेलिएको आयोजनाबाट आगामी माघसम्म विद्युत उत्पादन गरिने आयोजनाका कार्यकारी अध्यक्ष उमेश कसजुले जानकारी दिनुभयो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।